امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ السلام علیکم۔ پاکستان میں اس وقت رات کے 8، بھارت میں 8:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 11 بج رہے ہیں۔ وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے بلٹن کے ساتھ۔ پاکستان میں کورونا کے شکار مزید 89 مریض دم توڑ گئے ہیں، جس کے بعد اموات کی مجموعی تعداد 3590 ہو گئی ہے۔ افغانستان کی وزارت صحت نے گزشتہ 24 گھنٹوں میں COVID-19 کے 889 نئے کیسز کی خبر دی ہے، جس کے ساتھ ہی ملک میں کورونا وائرس کے مریضوں کی کل تعداد 29,139 ہو گئی ہے۔ وزارت کے مطابق اب تک وبا کے نتیجے میں 598 اموات ہوئی ہیں۔ کابل، ہیرات، ننگرہار اور قندھار اور پختیا صوبوں میں مریضوں کی تعداد 22,581 ہے، جبکہ باقی 28 صوبوں میں 6,562 کیسز کی تصدیق ہوئی ہے۔ چین میں مزید 18 افراد میں کورونا وائرس کی تشخیص ہوئی ہے۔ برازیل میں ہلاکتوں کی تعداد 50,000 سے تجاوز کر گئی ہے۔ دنیا بھر میں مہلک وائرس کے تصدیق شدہ مریضوں کی تعداد 90,00,000 سے بڑھ گئی ہے۔ اموات 4,69,000 کے قریب اور 48,00,000 افراد صحت یاب ہو چکے ہیں۔ امریکہ میں گزشتہ 24 گھنٹوں میں 17,000 افراد میں وائرس کی تشخیص ہوئی ہے۔ تصدیق شدہ کیسز کے لحاظ سے امریکہ پہلے، برازیل دوسرے اور روس تیسرے نمبر پر ہے۔ خبریں اب تفصیل کے ساتھ۔ پاکستان میں کورونا وائرس کے مریضوں کی تعداد میں گزشتہ 3 ہفتوں میں تیزی سے اضافہ دیکھا جا رہا ہے، اور 21 روز میں مریضوں کی تعداد میں 1,00,000 سے زائد، جبکہ ہلاکتوں کی تعداد دگنی سے بھی زیادہ ہو گئی ہے۔ تاہم کئی ماہرین اس خدشے کا اظہار کر رہے ہیں کہ متاثرہ افراد کی حقیقی تعداد اس سے بھی کہیں زیادہ ہو سکتی ہے۔ پاکستان بار کونسل نے جسٹس قاضی فائز عیسیٰ کے خلاف ریفرنس پر دائر پیٹیشن کے فیصلے کے حوالے سے نظر ثانی درخواست دائر کرنے کا فیصلہ کیا ہے۔ وکلا کا کہنا ہے کہ ایف پی آر سے متعلق فیصلے کا پیراگراف اس فیصلے کی روح کے خلاف ہے۔ پاکستان کے سینئر سیاستدان اور حزب اختلاف سے تعلق رکھنے والے رکن پارلیمنٹ میاں ریاض حسین پیرزادہ نے پاک فوج کی کاروباری سرگرمیوں کو تنقید کا نشانہ بناتے ہوئے کہا ہے کہ فوج کے یہ اقدامات عوام میں اس کا احترام اور ساکھ متاثر کر رہے ہیں۔ پچھلے مارچ میں کورونا وائرس کے باعث افغانستان کے ساتھ معطل ہونے والی دو طرفہ تجارت کا سلسلہ سوموار کے روز سے بحال ہو گیا ہے، اور پہلے روز پھل، سبزیوں اور دیگر تجارتی سامان سے لدے ٹرک اور ٹرالرز تورخم چمن اور شمالی وزیرستان کے غلام خان کے سرحدی گزرگاہوں کے راستے پاکستان میں داخل ہو گئے۔ فیصلے کے مطابق ہفتے میں 6 دن دو طرفہ تجارت، جبکہ 1 دن آمد رفت کرنے والوں کے لیے مختص کر دیا گیا ہے۔ دو طرفہ تجارت کے معطل ہونے سے دونوں ممالک کے تاجروں اور کاروباری حلقوں کو بہت زیادہ مالی نقصان پہنچا تھا، اور اب توقع ہے کہ دو طرفہ تجارت کو فروغ دینے سے دونوں ممالک کے تاجروں اور صنعتکاروں کو فائدہ ہوگا۔ معروف عالم دین اور ذاکر علامہ طالب جوہری آج کراچی میں انتقال کر گئے۔ وہ کئی روز سے شہر کے ایک پرائیویٹ ہسپتال میں زیر علاج تھے، اور میڈیا رپورٹس کے مطابق گزشتہ کئی روز سے انتہائی نگہداشت کی یونٹ میں وینٹیلیٹرز پر تھے۔ علامہ طالب جوہری 27 اگست 1939 کو پیدا ہوئے۔ ان کے والد مشہور عالم دین علامہ مصطفیٰ خان جوہر تھے۔ علامہ طالب جوہری کو کئی برسوں سے پاکستانی علماء میں اہم حیثیت حاصل تھی۔ علامہ جوہری کی کئی کتابوں کے مصنف تھے۔ انہوں نے قرآن پاک کی تفسیر بھی لکھی، اور ان کی شاعری کے 3 مجموعے بھی شائع ہو چکے ہیں۔ کراچی کے نشتر پارک میں شام غریباں کی مجلس ان کی شہرت کی خاص وجہ تھی، جسے پاکستان سمیت دنیا بھر میں آباد پاکستانیوں کی ایک بڑی تعداد سنتی تھی۔ وزیراعظم عمران خان اور کئی دوسرے سیاسی رہنماؤں نے ان کے انتقال پر تعزیت کا اظہار کیا ہے۔ افغانستان کی قومی سلامتی کونسل کا کہنا ہے کہ گزشتہ ہفتے کے دوران افغان سیکورٹی فورسز کو گزشتہ 19 برس کے مقابلے میں تشدد اور خون خرابے کے سب سے زیادہ واقعات کا سامنا رہا ہے۔ کونسل کے مطابق گزشتہ 1 ہفتے کے دوران افغان سیکورٹی فورسز کے 291 فوجی ہلاک اور 550 زخمی ہوئے۔ کونسل کے مطابق طالبان نے اس ہفتے کے دوران افغانستان کے 32 صوبوں میں 422 حملے کیے ہیں۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوتا ہے۔ خالد حمید کو اجازت دیجیے، اللہ حافظ۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
یہ وائس آف امریکہ ہے، واشنگٹن سے پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن. کورونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام ہے. آج کے پروگرام میں آپ سنیں گے، پاکستان میں کورونا کے کیسز میں تیزی سے اضافہ، امریکہ کی 17 ریاستوں میں بھی صورتحال پر ماہرین کو تشویش، مگر ویتنام میں کورونا ایک بھی زندگی کے لیے خطرہ کیوں نہ بن سکا. بات کریں گے نیو یارک میں ڈاکٹر اعجاز احمد سے. امریکہ میں سیاسی سرگرمیاں شروع، صدر ٹرمپ کی اوکلاہوما میں ریلی، تعداد مگر کم، انتخابی مہم میں کون کون سے معاملات اہمیت اختیار کر رہے ہیں. بات ہوگی ریپبلکن ایم جے خان اور ڈیموکریٹ ظفر طاہر سے. انٹرنیٹ پر ہیکنگ کے بڑھتے ہوئے خطرات، نفیسہ ہدوائی کی رپورٹ بھی اس پروگرام کا حصہ ہے. اور آخری سیگمنٹ میں نشر مقرر میں پاکستان میں ترک ڈرامے ارطغرل کی مقبولیت پر بات کریں گے، اس کے سیاسی اور سماجی تصورات میں کیا تبدیلی مقصود ہے. ہمارے ساتھ شریک گفتگو ہیں ممتاز ڈرامہ نگار اصغر ندیم سید اور ترکی سے سینئر صحافی ڈاکٹر فرقان حمید. تو چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب.
خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن اور پروگرام کے سلسلے میں ہم بات کریں گے کرونا پہ. کرونا کی ایک عالمی جو صورتحال ہے، نہ صرف واشنگٹن امریکہ میں بلکہ پاکستان کے اندر بھی. امریکہ میں کئی ریاستوں کے اندر 15 سے زیادہ ریاستیں ایسے بتائی جا رہی ہیں جن میں کرونا کے مریضوں کی تعداد، اس میں بدستور اضافہ ہو رہا ہے اور وہاں پہ ٹرینڈز جو ہیں وہ اوپر جا رہے ہیں. باقی کئی ریاستوں میں کمی آئی ہے ماسک لگانے کی وجہ سے. کچھ اعداد و شمار یہ بھی بتاتے ہیں کہ نیو یارک جو سب سے زیادہ اس وبا کا شکار تھا، وہاں پہ ٹیسٹ کیے جانے والے افراد میں پازیٹیو آنے کی جو شرح ہے وہ بہت کم ہو چکی ہے، 1.4% تک بھی ایک رپورٹ کے مطابق وہ ہوا ہے. اب بین الاقوامی ادارے اس بات کو لازمی قرار دے رہے ہیں کہ ماسک پہننا بے حد ضروری ہو گیا ہے. پاکستان کے اندر اگر ہم دیکھیں بہت تیزی سے اضافہ ہو رہا ہے. یہ بتایا جا رہا ہے کہ آئندہ آنے والا مہینہ بہت خطرناک اور خوفناک ہو سکتا ہے، اسی لیے اسمارٹ لاک ڈاؤن بھی ہو رہا ہے. کئی شہروں کے اندر مختلف علاقوں کو سیل بھی کیا جا رہا ہے اور اقوام متحدہ کی ادارے، عالمی ادارہ صحت کی ہدایات کی روشنی میں پاکستان کے آفیشلز بھی یہ بتا رہے ہیں کہ ان حالات کے اندر خاص طور پہ جو بڑی عمر کے افراد ہیں، جو معمر افراد ہیں پاکستان میں، ان کی زندگیاں خطرات سے دچار ہیں. لہٰذا وہ لوگ، خاص طور پہ گھروں کے جو نوجوان لوگ ہیں، وہ باہر آنے جانے میں احتیاط کریں. کافی مشکل اور ٹف سچویشن ہے اس وقت. جب ہم بات کر رہے ہیں تو 180,000 سے زیادہ تعداد ہو چکی ہے پاکستان کے اندر مریضوں کی جو اس سے متاثر ہیں، اس کے قریب 180,000 کے قریب. اور دوسری جانب امریکہ میں صدر ڈونلڈ ٹرمپ، ان کے اوپر بھی اس بارے میں تنقید کی جا رہی ہے کہ ان کا ایک ریلی میں کہنا یہ تھا کہ، بلکہ اپنے آفیشلس کے ساتھ، کہ اب ہم ٹیسٹنگ کم کر دیں تاکہ وہ کرونا کے جو نمبرز ہیں وہ بھی نیچے آ جائیں. سو کرونا امریکہ میں بھی ابھی تک ایگزسٹ کرتا ہے، موجود ہے اپنی جگہ پہ اور ایک چیلنج ہے. ہم اس کے اوپر بات کریں گے. ڈاکٹر اعجاز صاحب ہمارے ساتھ ہیں، نیو یارک سے کارڈیالوجسٹ ہیں لیکن اپنے پرائیویٹ ارجنٹ کیئر وہ رن کرتے ہیں، کئی کرونا پیشنٹس کو انہوں نے ڈیل کیا ہے. ڈاکٹر صاحب، کرونا کے ریفرنس میں اس وقت کیا امپریشن ہے؟ کیونکہ آف کورس اگر ہم امریکہ میں دیکھیں، ہر ملک کے اپنے مقامی حالات ہوتے ہیں، میڈیا کی توجہ سے ہٹتی بھی ہے. جیسے یہاں پہ بلیک لائف میٹرز میں احتجاج اور مظاہروں کی طرف میڈیا کا اور سارا فوکس ہوا، کرونا کہاں کھڑا ہے اور اس کے بارے میں انڈرسٹینڈنگ میں کیا تبدیلی آ رہی ہے اور ریسرچ لیبز اس کے بارے میں کیا بتا رہی ہیں؟
جی دیکھیں، فرسٹ آف آل آئی وانٹ ٹو سے کرونا از اے سیریس ڈیزیز اینڈ اٹ شڈ بی ٹیکن سیریس. آپ ابھی کچھ لوگ کہہ رہے تھے کہ گرمی میں ختم ہو جائے گا یا کچھ انوائرمنٹ چینج ہو جائے گا یا ڈفرینٹ اسٹیٹس میں ڈفرینٹ ہو جائے گا، تو دیٹ از ناٹ ٹرو. وی ہیو ٹو ٹیک کرونا سیریس، اس کو سیریسلی لیں. اب پوری دنیا میں 8.7 million کے قریب لوگوں کو ہوا ہے اور امریکہ میں 2.2 million لوگوں کو ہو چکا ہے اب تک، اور اس میں 120,000 ڈیتھ ہو چکی ہیں. اب جو چیزیں افیکٹ کرتی ہیں، جو جن سے فرق پڑا ہے، آپ وہ سیکھیں اور اس کو اپلائی کریں. فار ایگزامپل نیو یارک میں جہاں پہ 700-800 لوگ ہر روز مر رہے تھے، ابھی وہاں پہ 20 10 8 या 15 लोग जो है ना वो उनकी डेथ हो रही है डेली. इन्होंने जो किया है वो किया था कि टोटल लॉकडाउन और उसके बाद जब खोला है वो फेजेस में खोल रहे हैं और जब लोग बाहर आ रहे हैं मास्क पहन रहे हैं. सो वी हैव टू टेक इट सीरियस डू द लॉकडाउन एंड व्हेन और जब बाहर आए तो उसमें आप मास्क पहने और सोशल डिस्टेंस रखें. और यही काम चाइना ने किया, साउथ कोरिया ने किया, न्यूयॉर्क ने किया एंड दिस इज सक्सेसफुल. ऑन द अदर हैंड आप देखें जो ट्रंप को फॉलो करने वाले काफी सारे रिपब्लिकन स्टेट्स हैं, सदर्न स्टेट्स हैं, उन्होंने पहले दिन से कहा कि वी विल नॉट फॉलो दिस गाइडलाइंस. दिस कोरोना जो है वो एक होक्स है, इट्स नॉट रियल, मास्क पहनने की जरूरत नहीं है. उन्होंने पार्टीज अपनी जारी रखी, सोशल डिस्टेंसिंग नहीं किया, मास्क के ऊपर दे डिडंट बिलीव. और अभी देखिए 17 स्टेट्स हैं जो कि सदर्न स्टेट्स हैं, उनमें कोरोना बहुत ज्यादा हो गया. ओवरऑल अमेरिका में जो 30,000 या 40,000 केसेस डेली हो रहे थे वो 20 तक चले गए थे, 20,000. आज फिर 30,000 केसेस हो गए हैं क्योंकि वो सदर्न स्टेट्स जितनी की जितनी रेड स्टेट्स मोस्टली हैं, उसमें फ्लोरिडा है, साउथ कैरोलिना है, जॉर्जिया, टेक्सास, उनमें बहुत ज्यादा केसेस बढ़ रहे हैं. और ज्यादा केसेस उनमें उन लोगों में हुए हैं जो कि यंग लोग हैं जिन्होंने बिल्कुल केयर नहीं की. उन्होंने अपनी बार्स में जाना, पार्टीज में जाना अब जारी रखा और सोशल डिस्टेंसिंग बिल्कुल नहीं की, मास्क नहीं पहने. सो वी हैव अ लॉट टू लर्न.
मैं आप चूंकि दूसरी दफा आपने मास्क का रेफरेंस दिया है कि कितना ये इम्पोर्टेंट है, मैं ये खबर भी शेयर करना चाहूंगा आपने सामीन के साथ कि 10 करोड़ की आबादी वाला एक मुल्क है जिसको वियतनाम कहते हैं. और वियतनाम ऐसा मुल्क है दुनिया का जिसके बारे में ये हैरान कन खबर इस रेफरेंस में है कि वहाँ पे एक भी मौत वाकई नहीं हुई है. पेशेंट आए और लेकिन वो कहते हैं कि इवन उनकी पब्लिक ट्रांसपोर्ट के अंदर मास्क पहनने की दरख्वास्त की जाती है, बाहर लोग सैनिटाइजर लेके खड़े हैं. यानी मास्क एंड सैनिटाइजर की वजह से एक कैजुअलिटी नहीं हुई, कुछ हैरत अंगेज बात नहीं है डॉक्टर साहब?
दिस इज एब्सोल्युटली ट्रू. ताइवान में भी बिल्कुल ऐसे हुआ है. ये वो कंट्रीज हैं जिनको एक्सपीरियंस था इस तरह के मार्स और सार्स वायरस का पहले से. दे वर रेडी. एक तो वो रेडी थे, उनका टेस्ट किट्स उनके पास अवेलेबल थी, उन्होंने फौरन चलाना शुरू कर दिया. अमेरिका में नहीं था, पाकिस्तान में नहीं है, जिस तरह इंडिया वगैरह में नहीं है. दे हैड आइडिया. एक तो उन्होंने टेस्टिंग फौरन शुरू कर दी और उन्होंने कहा कि हर बंदा जो है वो मास्क पहने. हालांकि अमेरिका में CDC इट वॉज सो कंफ्यूजिंग. पहले 3 महीने तक पता नहीं था मास्क पहने ना पहने, दे वर चेंजिंग एवरी डे. But these countries, they put mandatory, हर बंदा जो है वो मास्क पहने बाहर आए और एक दूसरे से दूर रहे, सोशल डिस्टेंसिंग. Those are the only things which are working. आप ये ज़हन में रखें कि कोरोना जा नहीं रहा. अमेरिका में अभी भी 30,000 केसेस एवरी डे हो रहे हैं. इट्स नॉट गोइंग एनीवेयर. वी हैव टू लिव विद इट. और किस तरह करना है? सोशल डिस्टेंसिंग एंड मास्क.
सोशल डिस्टेंसिंग एंड मास्क. अब आ जाती है पाकिस्तान की जानिब, क्या इश्यूज हैं? आप ज़ाहिर है वहाँ से रबते में भी होंगे, बल्कि चूंकि आप टेलीमेडिसिन पे लोगों को हेल्प कर रहे हैं, आपको वहाँ से लोग अप्रोच भी कर रहे होंगे. वहाँ पे आपको सबसे बड़ा जिम्मेदार कौन लगता है? हुकूमत का फॉल्ट है, लोग कसूरवार हैं जो कोई एडवाइस, कोई तजवीज़, कोई मशवरा सुन नहीं रहे लेकिन साजिशी नजरियों को सुन रहे हैं? हमारे उलमा का कसूर है कि जिनके पास ज़ाहिर मेंबर और मेहराब है वो उसका बेहतर फ़ायदा उठा के लोगों को तालीम दे सकते थे, शऊर दे सकते थे? कौन कसूरवार है पाकिस्तान में जो इस वक्त सूरत हाल पैदा हो चुकी है?
आई थिंक आई एम नॉट इनटू ब्लेमिंग एनीबॉडी, लेकिन जो मोस्ट इम्पोर्टेंट चीज़ है, लोगों ने बिलीव नहीं किया इसको. अभी भी मैं एक जिस फैमिली को ट्रीट करता हूँ वो कॉल आती है, उनको एक उनकी मदर को ट्रीट करता हूँ तो अगले दिन उनका बेटे का भी फोन आ जाता है, फिर उनके बाप का भी, तो पूरी फैमिली को होता है. और वो हॉस्पिटल में नहीं जा रहे, वो कहते हैं जी के वहाँ पे या डॉक्टर के पास भी नहीं जाते कि वो अंदर रख लेंगे. और दे आर दोस पीपल जो कि रिफ्यूज करते थे, कहते थे कोरोना इज नॉट रियल, ये कुछ नहीं है, ये सब फेक है भाई. कुछ लोगों को पैसे मिल रहे हैं, कुछ चाइना ने खुद बनाया है, या I mean, I had all those kind of stories and मैं उन सब से कह रहा था कि this is don't consider this not real. ये जो एक education है उसकी lack है. हर बंदे को इसको real समझना चाहिए और उसके ऊपर seriously act करना चाहिए जो कि guidelines है.
Yeah. اس کے اوپر یہ کرنا چاہیے. سب سے بڑا اس وقت دفاع اور یہی ہے, لیکن پاکستان جیسا ملک جس کے پاس وسائل ظاہر محدود ہیں, اب ہیلتھ فیسلٹیز اتنی نہیں ہیں, وہاں پہ آپ کیا چیلنج دیکھتے ہیں جب نیکسٹ منتھ بتایا جا رہا ہے آفیشلی کہ یہ تعداد ایک اشاریہ 2 million ہو سکتی ہے, اور اس جو امپیریل کالج ہے وہ یہ کہتا ہے کہ 2.2 million تک جنوری میں کیجویلٹیز یا ڈیتھس ہو سکتی ہیں. سو فوری طور پہ کیا کیا جائے اس ملک کے اندر؟
میرا خیال ہے کیسز بڑھیں گے, اور جس طرح کے یہاں پہ بھی بڑھ رہے ہیں اتنی دیر تک کیس بڑھتے رہیں گے جب تک ہم اس کو سیریسلی نہ لیں, اور ہر بندہ ماسک نہ پہنے اور سوشل ڈسٹینسنگ نہ کرے, کیسز بہت بڑھیں گے. ریگارڈنگ جو ڈیتھس ہے وہ جس طرح آپ نے پہلے کہا جو ولنریبل لوگ ہیں جن کو ڈائبٹیز ہے اور ہارٹ ڈیزیز ہے, میں نے دیکھا ہے کہ جو ایزما وغیرہ کے لوگ ہیں ان کی اتنی ڈیتھ نہیں ہو رہی جتنی کہ کارڈیو ویسکولر رسک فیکٹر جس طرح ڈائبٹیز ہے یا ہارٹ ڈیزیز ہے ان کو, یا بائی پاس ہوا ہوا ہے ان کو زیادہ ڈینجرس ہے یہ ڈیزیز. تو دیر از اے رسک فار ڈیتھ فار ولنریبل اینڈ ایلڈرلی پیپل, تو اس کو اگر آپ سیریس نہیں لیں گے تو اٹس گونا گو اپ.
آخری بات ڈاکٹر صاحب, ڈاکٹر اعجاز یہ بتائیے گا کہ دوسری جانب کچھ ٹی وائرل میڈیسنز ہیں اور اس کے ساتھ ساتھ کچھ وائٹامنس ہیں یا اسٹیرائڈز ہیں وہ سامنے آئے ہیں جس سے فرق پڑ رہا ہے, سو نئی ریسرچز ادویات کے بارے میں کیا کہہ رہی ہیں؟
جی دیکھیں, ابھی تک جو دو دوائیاں ہیں جن کا پازیٹیو ریسرچ آئی ہے, ایک وہ دوائی ہے جو کہ انجیکشن سے دیتے ہیں اور ایکسپیریمنٹل ہے اور وہ ہاسپٹلس کے اندر ہی ملتی ہے, تو دیٹ از آؤٹ آف دا کوسچن, بٹ اس سے 32% لوگوں کو فائدہ ہوا ہے. دوسری جو پریڈنیسون یا ڈیکسامیتھاسون اسٹیرائڈ ہے اس کا پازیٹیو امپیکٹ آیا ان لوگوں کے اوپر جن کے اندر ایڈوانس ڈیزیز ہو گئی ہے, وہ ہاسپٹل کے اندر ہیں, وہ ان کے لیے ہے. جو 80-90% لوگ ہیں جن کو مائلڈ ڈیزیز ہوتی ہے جس طرح فیور یا کاف یا سر درد, ان کے لیے وہ دوائی نہیں ہے. سو موسٹلی ہمیں وہی کرنا پڑے گا, اپنی امیونٹی کو زیادہ کرنا پڑے گا, وائٹامن سی کا استعمال کریں, زنک استعمال کریں, اور اگر آپ کو فیور ہو رہا ہے تو پیناڈول دن میں 3 دفعہ کھائیں, وہی آپ کو کرنا پڑے گا. اگر آپ کی آکسیجن کم ہو رہی ہے, بریدنگ کا پرابلم ہو رہا ہے, تو پھر آکسیجن کی ضرورت پڑے گی. ہم لوگ یہ کوشش کر رہے ہیں کہ لوگوں کو وینٹیلیٹر کے اوپر نہ ڈالیں, کیونکہ اگر وینٹیلیٹر پہ ڈال دیں تو ان کو پھر اتارنا بہت مشکل ہوتا ہے. تو وہی میئرز ہیں, ابھی تک ایسی کوئی دوائی نہیں ہے جو کہ ریگولر آؤٹ پیشنٹ گھر میں آپ یوز کر سکیں. زیتروماکس ہم یوز کر رہے ہیں ویسے, اس کی کوئی اسٹڈی نہیں ہے ابھی فائدہ مند, لائک اور وائٹامن سی کر رہے ہیں اور پیناڈول, یہ چیز ہم یوز کر رہے ہیں.
بہت شکریہ ڈاکٹر اعجاز, آپ ہمارے ساتھ نیو یارک سے سیدھے آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ.
نو پرابلم, تھینک یو فار ہیونگ می.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن. بات ہم کریں گے امریکہ میں کورونا اور سیاست دونوں کی. صدر ڈونلڈ ٹرمپ, انہوں نے تقریباً 3 مہینے کے بعد, چونکہ پچھلے 3 مہینے یہاں پہ امریکہ میں بہت سخت ایک لحاظ سے ایمرجنسی رہی ہے کورونا کو ہینڈل کرنے میں, اسے نمٹنے میں, اور پہلی دفعہ اگرچہ صدارتی انتخابات کا سال ہے, تو 3 مہینے بعد وہ ایک پولیٹیکل کیمپین پہ نکلے تھے اوکلاہاما کے اندر, اور جو اسٹیڈیم بک کیا گیا, جو جگہ بک کی گئی ان کے لیے, اس میں 19,000 کی کیپیسٹی تھی, اور میڈیا اس وقت یہ بتا رہا ہے کہ وہ کم و بیش آدھے کے قریب وہاں پہ لوگ جمع تھے. حالانکہ انیشلی پریزیڈنٹ ڈونلڈ ٹرمپ کی کیمپین نے یہ کہا تھا کہ دسیوں لاکھوں لوگوں نے, یا 10 لاکھ افراد نے, کم از کم 1 million افراد نے اپنے آپ کو رجسٹر کیا ہے کہ وہ اس ریلی میں شریک ہوں گے, لیکن پھر ٹرمپ کیمپین سے بتایا یہ گیا کہ صرف 12,000 لوگ ہیں جو میٹل گیٹ سے, یعنی سیکیورٹی کے لیے جو دروازہ بنایا گیا ہے وہاں سے گزرے ہیں, اور اس کا وہ ڈیٹا ان کے سامنے ہے. سو اس کو کئی اعتبار سے دیکھا جا رہا ہے, یہ بھی سوچا جا رہا ہے کہ کیا کرونا کی ہینڈلنگ ہو, یا اس کے ساتھ ساتھ یہاں پہ بلیک لائف میٹرز, اس میں ہونے والے مظاہرے ہوں, کیا اس پہ صدر ڈونلڈ ٹرمپ اپنی پاپولیرٹی یا اپنی سپورٹ بیس لوز کر رہے ہیں. تو دوسرا سوال یہ ہے کہ جینونلی, چونکہ کئی ایک ریاستوں میں کرونا وائرس ایک بار پھر وہ پھیلتا ہوا نظر آ رہا ہے, اور انتظامیہ اس بارے میں خبردار بھی کر رہی ہے کہ یہ خطرناک ہو سکتا ہے, تو کیا یہ اس کا خوف ہے کہ وہاں پہ لوگ نہیں پہنچے ہیں؟ سو بات کرتے ہیں ذرا امریکن پالیٹکس کے اوپر. ظفر طاہر صاحب ہمارے ساتھ موجود ہیں ہیوسٹن سے, ڈیموکریٹک پارٹی سے ان کا تعلق, اور پہلے پاکستانی جو ڈیلیگیٹ بھی رہ چکے ہیں ہیوسٹن ہی سے. ایم جے خان صاحب نے ہمیں جوائن کیا ہے, ریپبلکن پارٹی کے ساتھ ان کی وابستگی, ان کی ہمدردگیاں. और दोनों से हम बात करते हैं, वो भी ह्यूस्टन से हमारे साथ हैं। थैंक यू सो मच जफर, आपका, एम जे खान साहब आपका भी बहुत शुक्रिया।
थैंक यू
एम जे खान साहब, क्या रीज़न है आपके ख्याल में ओक्लाहामा का जो शो है, 3 महीने के बाद एक तरह से एक पॉलिटिकल रैली थी, लेकिन लोगों को अट्रैक्ट क्यों नहीं कर सके?
देखिए मैं समझता हूँ, पहली बात ये कि ट्रंप साहब जो हैं वो रैलीज के ऊपर बहुत काउंट करते हैं और उनसे उनको एनर्जी भी मिलती है और अपने कैंपेन को वो समझते हैं कि ज्यादा कामयाब है जितनी वो रैलीज करते हैं, तो इसीलिए उन्होंने रैली का सोचा था। और ये मैं समझता हूँ कि ये कोरोना वायरस की वजह से ये कमी आई है, क्योंकि लोग अब देख रहे हैं कि कोरोना के केसेस बहुत बढ़ गए, जितने खुल रही हैं स्टेट्स उनमें कोरोना बहुत बड़ी तेजी से बढ़ रहा है, अब टेक्सास में बहुत तेजी से बढ़ रहा है और भी दूसरी जगहों पे, तो लोग जनरली जो है वो अपनी पर्सनल प्रोटेक्शन तो चाहते हैं, तो ये हो सकता है वजह हो। दूसरी बात ये कि मैं समझता हूँ कि इस कोरोना वायरस की हैंडलिंग में और जितनी भी न्यूज मीडिया की रिपोर्ट्स अगर आप देखें तो ट्रंप साहब के फेवर में बहुत ज्यादा बातें नहीं हो रही, तो उसका भी असर कुछ हो सकता है। तो तीसरा वजह यह भी हो सकती है कि वहां पर उन्हें पता था कि दूसरे काउंटर डेमोन्स्ट्रेशन में लोग आएंगे, अलहमदुल्ला एक अच्छी बात ये हुई है कि कोई ऐसा जिसमें कुछ जख्मी हुआ हो गया, तो इस तरह से ये एक अच्छा नमूना है कि दोनों डाई हार्ड सपोर्टर्स दोनों तरफ के वहां पे थे और कोई ऐसा वाकया नहीं हुआ। तो ये 3-4 फैक्टर्स हो सकते हैं जिसकी वजह से, मगर ट्रंप साहब अपनी वो,
लेकिन आपको लगता है कि उनकी जो सपोर्ट बेस है वो इंटैक्ट है, जिन लोगों ने उनको पिछली बार वोट डाला था, सो वो उनकी जो बेस है वो अपनी जगह पे मजबूत है?
देखिए ट्रंप साहब की जो स्ट्रेंथ है वो उनकी बेस है, और वो नॉट नेसेसरली कि वो रिपब्लिकन पार्टी की कितनी है, वो ऐसे लोग हैं जो कि गवर्नमेंट के ऊपर जिनके शक है शकूक है, ट्रंप साहब को पसंद करते हैं कि वो इंटरनेशनल एरिना में जो चीजें कर रहे हैं उसको पसंद कर रहे हैं, दूसरी जो उनके डोमेस्टिक कैसी चीजें हैं इमिग्रेशन के खिलाफ इसके, तो इनको पसंद है, वो बेस है उनकी। अब देखना ये है कि ये बेस जो चंद एक स्टेट जो कि टॉस अप स्टेट कहलाई जा रही है वहां पे कितना फर्क पड़ता है
आगे चल के, इसमें नजर लेते हैं, जायजा लेते हैं कि इस वक्त क्या सिचुएशन है इनिशियली। एम जफर ताहिर साहब, थैंक यू सो मच आपका भी, आप क्या कहेंगे ओक्लाहामा रैली के बारे में?
देखिए सबसे पहले तो वॉइस ऑफ अमेरिका का शुक्रिया कि आप तो हमेशा पाकिस्तानी अमेरिकन्स का पॉइंट ऑफ व्यू लेते हैं और पूरी दुनिया तक पहुंचाते हैं। देखिए ट्रंप की रैली में मैं तो नहीं समझता हूं कि कोई भी चीज अच्छी थी। ट्रंप की रैली का होना तल्सा ओक्लाहामा में पहले दिन अनाउंस हुआ कि वो जूनटीन को होगी, उस दिन जबकि वो दिन जिसमें काले जो अमेरिकन हैं वो ये बात सेलिब्रेट करते हैं कि उनको उस दिन सही मायनों में आजादी मिली, और जूनटीन कोइंसाइड उस वाक़े से भी करता है जो टल्सा ही में हुआ, जहां पे एक बहुत बड़ी कम्युनिटी थी अफ्रीकन अमेरिकन की जो बड़ी प्रॉस्परस थी, बड़ी बड़ी आगे बढ़ रही थी, पढ़ी लिखी थी, उसका जो कत्लेआम हुआ जो कि अब हिस्ट्री बताती है कि वो वाकई में कत्लेआम था। तो ये एक सोने पे सुहागा था कि ट्रंप ने अनाउंस किया कि मैं टल्सा में करूंगा और उस दिन करूंगा, फिर प्रेशर के अंडर में उन्होंने दूसरे दिन रखी। सिर्फ कोविड मसला नहीं है, मसला ये है कि आम अमरीकी चाहे वो काला हो गोरा हो एशियन हो मुसलमान हो यहूदी हो, वो इस बात से नाला है कि जिस तरीके से ट्रंप साहब ने रिपब्लिकन पार्टी का जो सबसे गंदा चेहरा था, जो सबसे तासुबी चेहरा था, वो उसको सामने लाए हैं, और उसको सामने ला के उन्होंने ये किया है कि वो लोग जो शायद ट्रंप को अपलॉड करते उसके लिए तालियां बजाते उसकी रैली में आते, वो उन्होंने उस रैली में आना पसंद नहीं किया। और ये कहना कि जी वहां पे डेमोन्स्ट्रेटर्स नहीं थे, ये तो देखें टल्सा की जो लोकल गवर्नमेंट थी मैं उसको दाद देता हूं, और ओक्लाहामा की जो हेल्थ ऑफिशियल्स थे उन्होंने एक बार नहीं कई बार कहा कि देखिए आप ये ना करें, आप ये ना करें। एक तो देखिए सेहत के पॉइंट ऑफ व्यू से जो प्रेसिडेंट होता है वो एक एग्जांपल होना चाहिए कि हम सेहत के मामले में अमरीका को किस बात की तलकीन कर रहे हैं कि आप मास्क पहने, आप लोगों से ना मिले। एक बंद स्टेडियम में, बाहर भी बंद स्टेडियम में 19,000 लोगों को आपने इन्वाइट कर लिया और आपने कहा कि जी मैं लाखों लोगों से बाहर मुखातिब होऊंगा, बाहर स्टेज लगाया। जब पेंस पहली दफा स्टेडियम में आए तो वहां बराए नाम लोग मौजूद थे, तो बहुत बुरी तरह शिकस्त हुई है। मैं ये समझता हूँ कि वो रिपब्लिकन जो अभी तक ٹرمپ کے سپورٹر ہیں, وہ ریپبلکن جو ابھی بھی ٹرمپ کو اس لیے سپورٹ کر رہے ہیں کہ وہ ریپبلکن پارٹی کا کینڈیڈیٹ ہیں, میں تو چاہوں گا کہ وہ تمام ریپبلکن جیسے کولن پاول نے کہا ہے وہ اپنے آپ کو اس چیز سے الگ کریں اور برملا یہ اس چیز کا اظہار کریں, اعلان کریں کہ وہ ٹرمپ کو سپورٹ نہیں کریں گے بلکہ بائیڈن کو کریں گے.
جارج
بہت بڑے کمنٹیٹر ہیں اے بی سی کے کنزرویٹو, انہوں نے کہا ہے کہ کوئی فائدہ نہیں ہے کسی اور کو سپورٹ کرنے کا سوائے بائیڈن کے.
تو اپنا ایم جے خان صاحب آپ ہی بتائیے گا کہ یہ جو ریسنٹ ڈیفیکشنز ہیں, بھلے جم میٹس ہوں, بھلے کولن پاول کا تذکرہ آیا ہے اور ابھی ریسنٹلی ان کے اپنے ایکس ڈائریکٹر سیکیورٹی, سو یہ امپیکٹ کرے گا پالیٹکس کے اوپر؟
ایک دیکھیے میں ایک اور بات کمپلیٹ کر لوں پھر میں اس پہ بھی آتا ہوں کہ دیکھیے یہ بڑا ضروری ہے کہ ہم اس چیز کا خیال رکھیں کہ یہ جو ریپبلکنز ہیں یہ وہ ریپبلکنز ہیں جو اپنی پارٹی کو خطرے میں دیکھ رہے ہیں, اور یہ تاثر بھی غلط ہے کہ ٹرمپ کا کوئی بہت بڑا ووٹ بینک ہے. 8 اسٹیٹ ایسی ہیں جو ڈیموکریٹس ہمیشہ کیری کرتے تھے, جو مارجنلی ان کے بہت ہی کم ووٹوں سے انہوں نے ریپبلکنز کو سپورٹ کیا, وہاں سے الیکٹرل ووٹس کی بنیاد پہ ٹرمپ آئے. اور وجہ یہ تھی کہ ایک عام ورکر یہ سمجھتا تھا کہ ٹرمپ کے آنے سے جابز میں یہاں پہ اضافہ ہوگا, تو جو یونین کی جابز تھیں, جو مینوفیکچرنگ جابز تھیں, وہ کوئی خاص یہاں پہ بڑی نہیں, تو وہ انہوں نے لوز کر دیا. اب یہ کہ وہ ریپبلکنز جو کہ ایکٹیو ریپبلکنز تھے وہ میرے خیال سے کافی حد تک ٹرمپ سے نالا ہے. ہاں ان کی 30-35% جو ان کے سالڈ ریپبلکن کے جو ووٹرز ہیں, جو ہم جن کو ہم رائٹ ونگ کہتے ہیں, جو انتہا پسند ہیں, وہ عموماً پہلے کی طرح وہ ٹرمپ کو سپورٹ کریں گے.
نہیں تو ہم آپ کو نالا ریپبلکن سمجھیں کیونکہ ہم جس طرح چاہ رہے ہیں کہ پریزیڈنٹ ٹرمپ کی اور ان کی پارٹی کی ایک نمائندگی ہو اور ان کا نقطۂ نظر سامنے آئے, سو کیا آپ بھی ان ووٹرز میں سے ہیں جو تھوڑے سے دل برداشت ہیں؟
مجھ سے پوچھ رہے ہیں؟
جی ایم جے خان صاحب, ایم جے خان صاحب,
میں آپ کو بتاؤں کہ ریپبلکن پارٹی میں وہ لوگ جیسے کولن پاور نے تو پچھلی دفعہ بھی ٹرمپ کو سپورٹ نہیں کیا تھا, اور ریپبلکن پارٹی کی جو اسٹیبلش پارٹی ہے یا نیو کانز جو ہیں جو کہ جنگ وغیرہ پہ بلیو کرتے ہیں, جارج بش وغیرہ کے ساتھ جو تھے, وہ انہوں نے کبھی ٹرمپ کو سپورٹ نہیں کیا, اور ٹرمپ کی جو بیس ریپبلکن پارٹی کی جو ووٹر بیس ہے وہ ٹرمپ کو سپورٹ کرتی ہے. تو یہ کہنا کہ ریپبلکن پارٹی کے وہ لوگ جو ہے ان سے اب خلاف ہو گئے تو یہ کوئی نئی بات نہیں ہے, وہ پہلے سے ان کے ساتھ اتنے زیادہ نہیں ہے. جہاں تک اس کا تعلق ہے کہ ٹرمپ صاحب کی پاپولیرٹی بڑھی ہے یا کم ہوئی ہے, تو ان کا جو بیس جس کو سالڈ بیس سمجھتے ہیں وہ وہی ہے جو پچھلی دفعہ بھی تھا. اب دیکھنا یہ ہے کہ وہ ان ٹاس اپ اسٹیٹس میں جیسے وسکانسن ہے, فلوریڈا ہے, مشیگن ہے, آئیوا ہے, یہاں پہ کتنے حد تک وہ اپنے اس بیس کو ووٹ کے ساتھ اور ووٹ ڈالنے کے لیے نکالنے میں کامیاب ہوتے ہیں. بائیڈن صاحب کے ساتھ ایڈوانٹیج یہ ہے کہ بلیک کمیونٹی ان کے ساتھ ہے, اور میں سمجھتا ہوں دوسری بات میں یہ ضرور کہوں گا یہ کرونا کے کو سب نے پولیٹیکل ایک ایشو بنایا ہوا ہے, نہیں تو جہاں ٹرمپ صاحب کی بات یہ صحیح نہیں ہے کہ ہیلتھ ایشو کی وجہ سے مجمع نہیں اکٹھا کرنا چاہیے تھا جس طرح کرونا بڑھ رہا ہے, اسی طرح آپ دیکھیں کہ جو ڈیمونسٹریشنز ہو رہے ہیں اس کے پولیس بروٹیلیٹی کے خلاف, وہاں پہ بھی ہزاروں لوگ جا رہے ہیں اور وہاں پہ ڈیموکریٹک لیڈرشپ باقاعدہ وہاں پہنچتی ہے اور تقریریں کرتی ہے, تو ان کو وہ دیکھیں یہ, اس لیے میں کہتا ہوں کہ یہ پولیٹیکل ایشو نہیں بننا چاہیے کرونا, اٹ شڈ بی ڈیلٹ بائی دی سائیڈ.
خاص طور پر اس میں تو کوئی بھی ایسا مجمع نہیں ہوا جو کہ اندر ہو اور جو کہ ایک کالنگ کیا ہو کسی,
شرکت اور 4th of July جو کہ امریکہ کا انڈیپینڈنس ڈے ہے وہ بھی آؤٹ ڈور ہوتا ہے, اس کو انہوں نے منع کیا. تو یہ کہنا کہ صرف آؤٹ ڈور کے لیے صحیح ہے اور انڈور کے لیے غلط ہے,
دونوں طرف سے اوائڈ کرنا چاہیے اس کو, کرونا پہ پولیٹکس نہیں ہونا چاہیے.
حالانکہ اگر سائنٹیفکلی یہ دیکھا جائے کہ ہیلتھ کے حساب سے جو کہ ڈاکٹرز بتا رہے ہیں آپ کو کہ بھئی مجمع اکٹھا نہیں ہونا چاہیے, سوشل ڈسٹینسنگ ہونی چاہیے, ماسک پہن کے احتیاط کرنی چاہیے, تو وہ ہر جگہ ہونی چاہیے, ٹرمپ صاحب کو بھی کرنی چاہیے اور جو ڈیموکریٹک پارٹی,
خاص صاحب یہ ڈیمونسٹریشن demonstrations democratic party ne nahi kiye demonstrations jo hain ek natural phenomenon hai kudrati taur pe logo ka
chalo mujhe zara isme interfere karne dijiye thoda sa awaaz ko aage badha de
ji ji bilkul natural phenomenon hai
aur ye gareeb aadmi ke paas ya gareeb aadmi ke paas demonstration ke alawa koi
democratic leadership un demonstrations ko to support kar rahi hai taqreere kar rahi hai unko to nahi rok rahi
bahar
photo chalai ko rok rahe hain
ठीक अच्छा मुझे थोड़ा इसमें मदाखलत करने दीजिए बात को या गुफ्तगु को थोड़ा आगे बढ़ा दें एक तो खैर रैली रैली सेंटर की ओर से
मैं खुद सिटी ऑफ ह्यूस्टन से बड़ा क्लोजली वाबस्ता हूँ देखिए जो चीज मेयर ने इनकरेज की है वो ये कि इंशाल्लाह 4th of July पे बड़ा शानदार जो कि शेल ऑयल कंपनी जिसको स्पॉन्सर करती है वो एक जो फायरवर्क्स का जो है वो होगा जो चीज हम मना कर रहे हैं वो ये कि जो कॉन्सर्ट्स होते थे जो जो क्लोज गैदरिंग्स होती थी उसको इसलिए मना किया जा रहा है कि ये खुद हमारे जो रिपब्लिकन गवर्नर है टेक्सास की उनकी बेवकूफी है उनकी इंसिस्टेंस था कि ये स्टेट को खोले न्यूयॉर्क जहां पे केसेस कम हुए हैं टेक्सास और कैलिफोर्निया में इस वक्त केसेस बढ़ रहे हैं और हम अपनी
मुझे अब आगे आगे बढ़ने दीजिएगा
अब इसका जवाब ये है कि जब वो डेमोंस्ट्रेशन अगर हो रही है आउटडोर तो वो भी उतनी खतरनाक है हेल्थ पॉइंट ऑफ व्यू से जितना आपके लिए
स्टेडियम में या इंडोर में होनी है चलो जी गार्ड पॉइंट आगे जी अगले चलते हैं अब क्विकली इसके ऊपर एक तो ये कि क्या इस रैली के बाद मुल्क के अंदर सदारती इंतखाबात के हवाले से सियासी सरगर्मियां अब चल पड़ेंगी शुरू हो जाएंगी एक बात और इलेक्शंस में क्या बड़े बड़े इश्यूज इस इलेक्शन में फैसला कुन साबित होंगे सबसे पहले आप एमजे खान साहब आप रिस्पॉन्ड कीजिएगा
जी बिल्कुल देखिए पॉलिटिकल एक्टिविटीज तो दोनों तरफ से बहुत ज्यादा ऑलरेडी हो रही हैं फंड रेजिंग भी बहुत ज्यादा हो रही है बाइडन साहब ने बहुत बड़े फंड इकट्ठे किए हैं और ट्रंप साहब भी कोशिश कर रहे हैं उनकी भी फंड रेजिंग हो रही है और रोजाना मतलब ये वर्चुअल कैंपेनिंग तो जारी है और मेरे पास रोजाना 10 ईमेल आ जाती है कैंपेन कॉन्ट्रीब्यूशन की हर एक के पास आती होंगी तो ये पॉलिटिकल फिनोमेना तो चलता रहेगा और देखना यह है कि ये इसका असर कितना होता है मैं समझता हूँ कि एट द एंड जब इलेक्शन के वक्त जो है सबसे ज्यादा फर्क जो पड़ेगा वो इकोनॉमी का पड़ेगा अगर इकोनॉमी उस वक्त तक कुछ बेहतर हो जाती है जो अब तक जो कोरोना के बाद से जो जॉब्स लॉस हुई हैं उसमें से खैर काफी हद तक वापिस आई है मगर क्योंकि अब आहिस्ता आहिस्ता खुल रहे हैं बहुत से बिजनेसेस नहीं खुल पा रहे तो अगर इकोनॉमी कुछ बेहतर होती है तो ट्रंप साहब को फायदा होगा अगर इकोनॉमी बेहतर नहीं होती तो बाइडन साहब को ज्यादा फायदा होने के चांसेस हैं दूसरी तरफ कोरोना के मसले को उठाया जाएगा ये जो पुलिस ब्रुटैलिटी के मसले को उठाया जाएगा तो सियासतदान तो हर एक कोई भी चीज
और ये दोनों इश्यूज आपके ख्याल में डोमिनेट करेंगे जफर ताहिर साहब आपकी एंट्री
देखिए मेरे ख्याल से सबसे बड़ा जो इशू है वो एक ऐसा इशू है जो आज से 5 महीने पहले तक हमें नहीं पता था हम समझ रहे थे कि कोरोना शायद एक वाइड इशू हो मगर ये जो इंसानी जो इशू है ये जो सिविल राइट्स का जो इशू है ये इस तेजी से और इस शिद्दत से सरफेस पे आया है कि इसका अब दबना बड़ा मुश्किल है 64-65 की जो रिफॉर्म्स थे उसके बाद पहली दफा ये नजर आ रहा है कि अमेरिका को वाकई में ये सोचना पड़ेगा कि ये जो पुलिस का जो पूरा सेटअप था ये जो पूरा जेल सिस्टम्स का सेटअप था जो ये की इंडस्ट्री बनी है जेल की जिसमें स्पेशली अफ्रीकन अमेरिकन को जो बड़ी तादाद में जो प्रिजन पॉपुलेशन का हिस्सा है ये इशू जो है ना असद साहब अब ये दबने वाला नहीं है मेरे ख्याल से इकॉनमी तो बहुत बड़ा इशू होगी सिविल राइट्स के ये जो प्रोटेस्ट हैं ये जो डेमोंस्ट्रेशंस हैं ये जो लोगों की जो ललकार है कि आप रिफॉर्म लाएं पुलिस में और जेल सिस्टम्स में और क्रिमिनल सिस्टम में ये अब रुकने वाली नहीं है और यही वो चीज है जो मेरे ख्याल से अगली एडमिनिस्ट्रेशन को फेस करना पड़ेगी
और ये सबसे बड़ा स्लोगन
था जो कि ट्रंप की कैलकुलेशन में नहीं था ट्रंप की कैलकुलेशन में सिर्फ इकोनॉमी थी और वो ये समझ रहे थे कि इकोनॉमिक स्टिमुलस की बुनियाद पे जो उन्होंने पैसे लोगों को दिए हैं जो $7 trillion के नोट छापे हैं जो कि एक तरीके से कर्जा दिया है फ्यूचर जनरेशन ने अमेरिका की ये जो है ये अब शायद इतना बड़ा इश्यू नहीं है जितना बड़ा इश्यू सिविल राइट्स का है और अल्लाह करे कि कोविड जो है वो उसकी दूसरी लहर ना आए अगर उसकी दूसरी लहर आती है तो हमें नहीं पता कि इलेक्शन किस हाल में होंगे किस तरह होंगे रिपब्लिकन नाराज हैं कि ये जो आप एब्सेंटी बैलेट्स का जो शोर है बहुत सारी स्टेट्स में वो उसके भी खिलाफ है हालांकि एब्सेंटी बैलेट जो है वो एक
غریب آدمی کو, ایک ایسے آدمی کو جس کے پاس ووٹ دینے کی دقت تھی, اس سے ووٹ اس کو آسانی ہوگی, وہ بھی ایک ایشو بنے گا.
بہت شکریہ آپ کا ظفر طاہر صاحب, آپ نے ڈیموکریٹس کو ریپرزینٹ کیا, آپ ہمارے ساتھ تھے, ایم جے خان صاحب آپ نے ریپبلکنز کی نمائندگی کی, آپ کا بھی بہت شکریہ, تھینک یو سو مچ,
بہت بہت شکریہ, السلام علیکم.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈکاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے, دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
یہ وائس آف امریکہ واشنگٹن ہے, میں ہوں اسد حسن. کورونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام ہے, لیکن اس سیگمنٹ میں ہمارا فوکس کورونا نہیں ہوگا, لیکن کورونا کے دنوں میں پاکستان کے اندر چلنے والا ایک معروف ڈرامہ جس نے دنوں کے اندر ہی مقبولیت کی معراج کو چھو لیا ہے. ترک ڈرامہ ہے, ترک تاریخ اور فکشن اس کے اوپر بیسڈ ہے, ارطغرل غازی, نام بھی لینا کافی مشکل ہے. اور اس ڈرامے کا ایک ویورشپ کے اعتبار سے ریکارڈ نمبر جو ہے وہ سامنے آ رہا ہے. یہ ڈرامہ کیا ہے, اس کا پس منظر کیا ہے؟ ترک ڈرامے پاکستان کی سماج, پاکستان کے معاشرے کو سیاسی, نظریاتی, ایون مذہبی احساس کے اعتبار سے کیسے متاثر کر سکتے ہیں؟ ڈرامہ اوور آل بھی انسانی نفسیات کو اور انسانی معاشرے کو تبدیل کرنے میں یا اس کو کسی خاص سمت لے جانے میں کتنا بڑا ہتھیار ہے, کتنا بڑا ٹول ہے, اس کے اوپر ہم بات کریں گے. دو بہت لرنڈ پرسنالٹیز ہمارے ساتھ موجود ہیں, ڈاکٹر فرقان حمید, انہوں نے ہمیں ترکی سے جوائن کیا ہے, ٹی آر ٹی کے ہیڈ ہیں ٹرکش ریڈیو اینڈ ٹیلیویژن, اس کی اردو سروس کے, اور اس کے ساتھ ساتھ اپنا یوٹیوب چینل لانچ کر دیا, اور آج اتفاق سے انہوں نے اسی ڈرامے کے پس منظر میں ایک ویلاگ بھی وہاں پہ جاری کیا ہے. سو دوسری ہماری مہمان شخصیت کسی تعارف کی محتاج نہیں, اصغر ندیم سید صاحب, پاکستان کے ممتاز رائٹر, شاعر, ادیب اور ڈرامے کے اعتبار سے ایک بہت بڑا نام. اور میں ایک حوالہ صرف یہ ضرور دینا چاہوں گا کہ ڈرامہ بھی ایسے وقت میں لکھا گیا جب بہت کچھ کہنا مشکل ہوا کرتا تھا. سو اس اعتبار سے بھی یہ دیکھنا ہے کہ پولیٹیکل میسیجنگ ڈرامہ کے اندر کتنی آسان ہے, یعنی سیاسی پیغام دینا. تو اس ارطغرل غازی ڈرامے کے بیک ڈراپ میں گفتگو کرتے ہیں. ڈاکٹر فرقان حمید صاحب, سب سے پہلے آپ ہمیں اس ڈرامے کا تھوڑا سا سیاسی اور نظریاتی پس منظر بتائیے گا.
سیاسی لحاظ سے تو میں یہ کہہ دوں کہ جو کمنٹس ہو رہے ہیں, جو کچھ کہا جا رہا ہے کہ یہ صدر رجب طیب ایردوان نے اپنے مستقبل کے لیے, مستقبل کو مزید سنوارنے کے لیے جو ہے یہ خود ڈرامہ جو ہے وہ لکھوایا ہے, تاکہ آئندہ کے لیے اس کی جو راہ ہمارا ہو جائے, آئندہ جب 2023 میں الیکشن ہوں گے اس وقت تک جو ہے, کیونکہ آپ کو یاد ہوگا یہ ڈرامہ جو ہے 2014 سے ٹی آر ٹی ٹرکی ریڈیو ٹیلیویژن جو کہ سرکاری اسٹیٹ ادارہ ہے اس کے تحت چل رہا تھا, وہ بڑا پاپولر ہوا تھا. آپ کو یہ بھی بتا دوں کہ گزشتہ 5 سال چلتا چلا, اور 2 گھنٹے کی یہاں پہ جو ہے ٹی آر ٹی پہ 2 گھنٹوں کی قسط ہوا کرتی تھی, لوگ بڑے اس کو غور سے بڑے یہ اسلامی پسند ہلکے, یہ بھی ساتھ بتا دوں کہ نہ جو سیکولر ہلکے ہیں انہوں نے اس ڈرامے کو بالکل نہیں دیکھا, لیکن جو اسلام پسند ہلکے ہیں انہوں نے اس ڈرامے کو بہت پسند کیا. وجہ یہی تھی اسلام پسند ہلکے اس میں ایردرل میں اپنے آپ کو رجب طیب ایردوان کی ایک جھلک دیکھتے ہیں.
تو کیا واقعتاً یہ جو کردار ہے ارطغرل غازی کا, یہ کہیں مماثلت مشابہت رکھتا ہے اردوغان طیب اردوان کے ساتھ؟
اگر دیکھا جائے تو دیکھو 13ویں صدی میں جو کچھ اس نے ارطغرل نے کیا تھا وہ سارے مسلمانوں کے لیے اور اسلام کو اکٹھا یکجا کرنے کے لیے جو کیا تھا وہی اب موجودہ دور میں صدر رجب طیب ایردوان کر رہے ہیں. آپ نے دیکھا ہوگا کہ اس وقت عالم اسلام میں اگر کسی کی آواز بلند ہو رہی ہے تو میرا خیال جو ہے صدر رجب طیب ایردوان, کشمیر ہو, روہنگیا مسلمان ہو یا فلسطین کے مسلمان ہو یا باقی عیسائی جو بھی ہیں وہ بھی جو مظلوم عیسائی ہو ان کے لیے ان کے حق میں بھی ہے صدر رجب طیب ایردوان ہی آواز بلند کر رہے ہیں. اقوام متحدہ کا جو ادارہ ہو وہاں پہ اگر خطاب کوئی کر رہے ہیں, اگر کشمیریوں کی آواز بلند کر رہے ہیں تو وہ مسلمان ممالک میں سے میرا, میں نے تو کبھی کسی کو نہیں جو ملیشیا کی انہوں نے دیکھا اور رجب طیب ایردوان کو دیکھا.
میں ڈاکٹر فرقان سے پہلے کہ اسکر ندیم سید صاحب کے پاس جاؤں, میں نے یہ ڈرامہ بالکل نہیں دیکھا, لہٰذا میں جاننا بھی چاہتا ہوں اور آپ کی رائے بھی لینا چاہتا ہوں کہ کردار کے اعتبار سے
یہ ڈرامہ کیا جہاد کا میسج دے رہا ہے یا اجتہاد کی طرف لے جانا چاہتا ہے اور تصوف روحانیت کی طرف؟
اچھا مزے کی بات ہے, میں نے بھی اس ڈرامے کو جب یہ پاکستان میں شروع ہونے سے پہلے میں نے بھی نہیں دیکھا ہوا تھا, لیکن جب سے کیونکہ ٹرکی میں آج کا کرفیو لگا ہوا ہے تقریباً ایک مہینے سے ہم لوگ گھروں میں بند ہے, تو میں مسلسل جو ہے رہ کر اس ڈرامے کو دیکھے اور کافی قسطیں میں پاکستان میں سے قسطوں کی سے بہت آگے.
پیغام کیا ہے, اجتہاد, تصوف روحانیت یا جہاد؟
کوئی جہاد کا, یہ آپ کو بتا دوں, جہاد کا کوئی کنسیپٹ نہیں, صرف یہ ہے کہ اخلاقیات جسے کہہ سکتی کہ اسلامیات, اسلام میں کیا اخلاقیت ہے, اسلام کیسا ایک مذہب ہے, رواداری ہے اس میں جو مین جو میں آپ کو بتا, رواداری اور اخلاقیت کا درست یہ ہے, جہاد کا نام و نشان وہاں پہ بھی.
Exactly. So کیا پھر اسی بیک ڈراپ میں ایک خبر یہ آئی تھی کہ پرائم منسٹر عمران خان جنہوں نے بالخصوص اس ڈرامے کو پاکستان میں آن ایئر کرنے کے لیے کہا ہے, اور کہیں بیک ڈراپ میں یہ سوچ ہو سکتی ہے کہ ملک کے اندر ایک فرد, افراد یا ایک طبقے کے اندر جو سوچ ہے جس کے اندر انفارچونیٹلی شدت پسندی ہے, اس کو نرم کیا جائے, اس کو صوفیزم کی طرف, مہر اور مروت کی طرف لے جایا جائے؟
ہاں جی ہاں, اس لحاظ سے تو آپ صحیح کہہ رہے ہیں, کیونکہ آپ دیکھیں جو صوفیزم کا جو درس دے رہے ہیں یا جو ہے ابن العربی جو ہے وہ دے رہے ہیں, وہ میرا خیال ہے وہ زبردست وہ ہے سبق ہے مسلمانوں کے لیے کہ کس طرح جو ہے اخلاقیات طریقے سے بڑے پیار و محبت کا جو درس دے رہے ہیں, ہر طریقے سے جو اس میں جوش و جذبہ بھی ہے, لیکن انتہا پسندی کا نام و نشان تک نہیں, بڑے نرم لہجے میں بات کرتے ہیں اور اسلام کا جو ہے اصلی جو جسے کہتے ہیں اسلام کی روح کے مطابق وہ کر رہے ہیں, وہ یہاں پہ ہندوانہ رسم کا بھی کوئی ذکر نہیں. جو صوفیزم میں آپ کو بتا دوں, یہ مین جو ہے اگر دیکھا جائے تو انہوں نے صحیح طریقے سے اس کی عکاسی کی ہے اس کی اس ڈرامے میں.
جی بہت شکریہ, ہمارے ساتھ رہے گا اصغر ندیم سید صاحب. اگر مجھے معلوم نہیں کہ آپ کی نظر سے یہ ڈرامہ گزرا یا نہیں, لیکن یہ پولیٹیکل میسیجنگ ڈرامے کے اندر کتنی آسان ہوتی ہے, اور ان حالات کے اندر اگر ہم یہ ایزیوم کر لیں کہ یہ جو ایک خاص طرز کی سوچ ہے اس کو تبدیل کرنا اگر مقصود ہے, تو یہ کیسی آپ کے خیال میں یہ کاوش یا کوشش ہے؟
پہلی بات تو یہ ہے کہ فرقان نے بہت ساری باتیں کر دی ہیں, میں نے اس پلے کو دیکھا ہے, ظاہر ہے کرونا وائرس کی وجہ سے بھی اور ویسے بھی میں ٹیلی ویژن گاہے بگاہے دیکھتا ضرور ہوں تاکہ مجھے معلوم ہو کہ کیا ہو رہا ہے, تو میں نے اس کو دیکھا ہے, اور اس کی پہلی قسط کا پہلا جملہ میں آپ کو بتانا چاہتا ہوں.
جی.
پہلا جملہ یہ ہے قسط میں کہ ایک تلوار کو ڈھالا جا رہا ہے اور اس پہ ایک کردار یہ کہہ رہا ہے کہ یہ تلوار وہاں اٹھے گی جہاں ظلم ہوگا, کہ اسلام تلوار کو اٹھانے کا جو حکم دیتا ہے اس میں ایک ہی شرط ہے کہ جب ظلم انتہا سے بڑھ جائے تو تلوار اٹھے گی. یہاں سے یہ سیریل شروع ہوتا ہے.
صحیح.
اچھا آگے پھر وہ قبائلی میڈیول ایجز یعنی 13ویں صدی کی پوری جو سینٹرل ایشیا اور یورپ کی جنگیں ہیں, قبائلی جنگیں ہیں اور جو منگولوں تک جاتی ہیں اور اس میں سروائیول قبائل کا بہت اہم ہے. میں تھوڑا سا پس منظر بتا دوں کیونکہ میں دیکھ چکا ہوں, تو اس میں بہت بڑا ایک پیغام یہ ہے کہ قبائل کی سروائیول اس میں ہے کہ چراگاہیں ان کے پاس آئیں اور وہ موسم ان کے پاس آئیں جہاں وہ اپنے قبائل کی پرورش کر سکیں. تو یہ وہی بات ہے کہ یہ ایک اچھا میسج ہے کہ اس پوری دنیا کے اندر جو کم از کم میڈیول ایجز میں دنیا جس حالت میں تھی اس میں ہر ایک کی ایک سروائیول تھی. اچھا اب آتے ہیں اگلی بات, آپ کا سوال کہ کیا ایک سیریل ایک تبدیلی لا سکتا ہے یا میسج لا سکتا ہے. میں فلم کا اور ٹیلی ویژن کی اڈیپٹیشن کا طالب علم ہوں اور ٹیچر ہوں, تو میں جب پڑھاتا ہوں اڈیپٹیشن تو میں ہسٹری کی اڈیپٹیشن بھی پڑھاتا ہوں. اب ہسٹری کو چاہے وہ منگولوں کی ہسٹری ہو, چاہے وہ رومن امپائر کی ہسٹری ہو, چاہے یوروپین ہسٹری ہو, چاہے مسلم ہسٹری ہو, یہ جو بڑی ہسٹریز ہیں ان کو جب اڈیپٹ کیا جاتا ہے تو اس کے اندر ایک کنوٹیشن پولیٹیکل ہوتی ہے, نمبر ایک. نمبر دو نیشنلسٹک ہوتی ہے, कि अपनी कौम के प्राइड के तौर पर उन किरदारों को ऊपर लाया जाता है जो किरदार के के उनके हीरो होते हैं, और उनके जरिए से अगर कोई तारीख में तब्दीली आई है तो उस तब्दीली को वो केटर कर रहे होते हैं। तो ये बुरी बात नहीं, ये अच्छी बात है, इसलिए कि हर कौम को यह हक हासिल है कि उनके जो हीरोज हैं उनको वो लाएं कि उन्होंने इम्पैक्ट क्रिएट किया। अच्छा, अब इस हद तक तो मैं इसको देख रहा हूं, लेकिन मैं ये समझता हूं जो आपके सवाल का अब जवाब आ रहा है कि एसेंशियली कोई भी हिस्ट्री हो वो जब बनाई जाती है तो उस पर करोड़ों रुपया लगता है, ठीक है। तो जब करोड़ों रुपया लगता है तो इस पॉइंट ऑफ व्यू से लगता है कि नंबर वन वो एक अच्छी एंटरटेनमेंट हो। क्यों? कि अगर वो अच्छी एंटरटेनमेंट नहीं है तो वो मैसेज रायगा जाएगा, ठीक है, वो एजेंडा रायगा जाएगा। तो मैंने ये देखा है कि इस सीरियल को उन्होंने प्रोडक्शन वैल्यूज के हवाले से अच्छे तरीके से बनाया है और उसको उन्होंने एक एंटरटेनिंग, जिसको मैं यूं कहूंगा ले गए, नहीं मेरा एक जुमला इंपॉर्टेंट है कि हिस्ट्री को फिक्शनलाइज किया है, ये इंपॉर्टेंट जुमला है। हिस्ट्री को फिक्शनलाइज अगर आप नहीं करेंगे तो वो हिस्ट्री बेकार हो जाएगी। तो मैं ये समझता हूँ कि इसके जितने किरदार बनाए गए हैं तारीख में कैसे होंगे आई डोंट नो, लेकिन जो मेरे सामने आए हैं वो फिक्शनलाइज होके आए हैं
और इम्पैक्ट सो इम्पैक्ट छोड़ते हैं। सैयद साहब, मेरा सवाल फिर ये है कि पाकिस्तान के जो इस वक्त मारूजी हालात हैं जिसमें अनफॉर्चुनेटली तालिबानाइजेशन है, वो सोच भी है, सो उस एतबार से एजेंडा और पैगाम मानवियत रखता है और असर कर रहा है, इम्पैक्ट कर रहा है?
बहुत अच्छा सवाल है। अब इसमें अगर हम तैयब अर्दोगान और इमरान खान की तकरीरों को एक तरफ रखते हैं जो ये कह रही हैं कि मलाइशिया के और इंडोनेशिया के और मिस्र के और अरब वर्ल्ड के लीडर्स मिलके एक मुस्लिम उम्मा का कंसेप्ट दें, अगर हम इन बयानों को एक तरफ रख दें, ठीक है, तो फिर ये सीरियल उस तरीके से इंपैक्ट नहीं कर रहा कि जो एक रेवोल्यूशन लेके आए, जो बात आपने भी की, फुरकान ने भी की और हमारे दो बड़े लीडर्स, माशाल्लाह मैं उन लीडर्स का एहतराम करता हूं, मैं मलेशिया के लीडर का भी, ये सारे मुस्लिम उम्मा के अच्छे लीडर्स हैं, इमरान खान हो, अय्यूब अर्दोगान हो या मलेशिया के, ये बिल्कुल सच्ची बात है। लेकिन बात ये है कि इस तरह के जो एजेंडे होते हैं ना, वो कभी भी रेवोल्यूशन उस तरह पैदा नहीं कर सकते। हाँ, ये जरूर है कि आपकी एक व्यूअरशिप बहुत अच्छे तरीके से फॉलो होती है और वो और उसका जो सिमुलेशन पॉइंट है उसको टाइम लगेगा।
एग्जैक्टली, मैं यही जानना चाह रहा हूँ, क्योंकि आपका एक बड़ा वसी तजुर्बा है, मैं डॉक्टर साहब के पास आऊंगा, लेकिन असगर नदीम सैयद साहब पहले आप ही, बहुत सारे ड्रामे हमने खुद देखा है, हम पाकिस्तान के अंदर चलने वाले ड्रामों के साथ बड़े हुए हैं, उसमें वुमेन एम्पावरमेंट हो, ऑनर किलिंग हो, इसके ऊपर पैगाम देर से सही लेकिन पहुंचा है। समाजी रवैयों में अगर बड़ी तब्दीली नहीं आई तो तब्दीली के बुनियादी आसार ज़रूर मुनाकिस हुए हैं। सो आपको ये लगता है कि मेरा जो फिर सवाल की ये दूसरी शक्ल है कि जो ये पैगाम होता है वो ट्रांसलेट ज़रूर होता है कभी ना कभी, अगर एक दफ़ा सरायत कर जाए और इतनी ताकत से कि जैसे कि डॉक्टर फुरकान कह रहे हैं कि ये ड्रामा तुर्की में इतना नहीं देखा गया जितना पाकिस्तान में देखा जा रहा है।
हाँ, इस हवाले से देखो, मेरा अपना तजर्बा है, मैंने 4-5 सीरियल फ्यूडल सिस्टम पे किए, ठीक है, प्यास से लेकर चांद ग्रहण से लेकर हवाएं से लेकर बहुत सारे सीरियल मेरे हैं, जो गुलाम गर्दिश से लेकर ये सारे सीरियल थे जो फ्यूडल सिस्टम और उसके साथ साथ तब्दील होने वाली मईशत को ये सीरियल सामने ला रहे थे। अब मैं ये देखता हूं कि उसका इंपैक्ट जरूर हुआ, लेकिन लेकिन नवाज शरीफ की जितनी गवर्नमेंट्स आई उसके अंदर माफियाज पले, ये आप भी जानते हैं। तो मेरा जो फ्यूडल था, जो मेरे तमाम सीरियल्स का फ्यूडल, वो माफिया के अम्ब्रेला के नीचे आ गया, ये आपको भी पता है और ये सबको पता है। सबको पता है कि वही फ्यूडल्स जो थे वही बिजनेसमैन बने और वही चीनी चोर बने, वही सब कुछ बने। ठीक होगी बात। तो अब आपके सवाल का जवाब आ रहा है कि ठीक है, सीरियल्स अपना इंपैक्ट क्रिएट करते हैं, सरायत करते हैं, आपने अच्छी बात की, मैंने भी उसका जवाब दे रहा हूं कि उन्होंने सरायत किया, मगर पाकिस्तान की कंडीशन में वो एक बुरी शक्ल में आए, वो एक और माफियों को जन्म लेके आए। एंड आई एम मैं शर्मिंदा हूं कि मैंने फ्यूडल्स को टच किया और वो माफिया के नीचे आ गए। ठीक है ना। अब आपके सवाल का जवाब आ रहा है कि हाँ ऐसा होता है कि जो सीरियल्स के अंदर एक मैसेज आ रहा होता है वो लोग लेते हैं, मगर इसमें कंडीशंस होती हैं भाईजान। कंडीशंस ये होती हैं कि आपका मुल्क जो है या आपकी एनवायरनमेंट जो है वो किस कंडीशनैलिटी से गुजर रही है, ठीक है, किन हालात से गुजर रही है। इस वक्त पाकिस्तान में बिल्कुल ये देखा जा रहा है। अब बाद में ख्याल आएगा कि ये इतना क्यों देखा गया, क्या टाइम की ज्यादती थी, क्या मुस्लिम प्राइड थी, जो अच्छी बात है, मतलब मैं इसको अच्छे मानों में,
बिल्कुल, बिल्कुल,
मैं बुरे मानों में नहीं ले रहा, कि अच्छी बात है कि आपको अपने वैल्यूज पे प्राइड है, मुझे अच्छी बात लग रही है कि लोग पसंद कर रहे हैं, हो सकता है उसके अंदर जो वैल्यूज, उसमें जो एक किरदार है सूफिया का किरदार है जो जंगल से गुजरता है, बहुत अलग किरदार है और बहुत अच्छी वो जो है रिवायत पैदा कर रहा है। इसका मतलब ये हुआ कि इसकी अच्छी चीजें मौजूद हैं और ये इंशाल्लाह शायद
आगे चल जाएंगे।
अच्छा वो आएगा
जी। डॉक्टर फरकान हमीद साहब ये बताइएगा, क्या इस बात का इम्कान है कि पाकिस्तान में इस ड्रामे को दिखाने के लिए, इस बात को शायद वसूख से कहा जा सकता है कि प्राइम मिनिस्टर इमरान खान ने उसे पहले खुद तो नहीं देखा होगा, सो क्या ये मुमकिन है कि क़यादत की सतह पे यानी प्रेसिडेंट तैयब अर्दवान ने इमरान खान से, वज़ीर आज़म पाकिस्तान से ये कहा हो कि इसको पाकिस्तान में भी उर्दू तर्जमे के साथ, उर्दू डबिंग के साथ दिखाया जाए।
एक्चुअली जब ये इमरान खान तुर्की के दौरे पर तशरीफ लाए थे तो ये उस वक्त, ये पिछले साल की बात कर रहा हूँ, ये उस वक्त की बातचीत हुई थी कि पाकिस्तान में ये ड्रामा दिखाया जाए। एक्चुअली पाकिस्तान की तरफ से ये आई थी कि रिक्वेस्ट की गई थी ये ड्रामा जो है हम पाकिस्तान में दिखाना चाहते हैं, और इमरान खान ने डायरेक्ट जो है वो तुर्की के सर रजब तैयब एर्दोगन से इसमें रिक्वेस्ट की थी कि ड्रामे को पाकिस्तान टीवी पे दिखाने का बंदोबस्त किया जाए, हम इसे उर्दू में पेश करना चाहते हैं, यानी एर्दोगन से ज्यादा जो है इमरान खान की तरफ से इस ड्रामे को किया गया था ताकि पाकिस्तान के जो हालात जो है वो अवाम की तवज्जो जो है वो सही सलाम की जानिब जो है मकसूद करवाई जाए। मेरा ख्याल यही है, बात क्योंकि मैं ट्रांसलेटर के तौर
पर, अब हमें रिसर्चर हमें आप बताइएगा, आपने अपने वीलॉग में भी लिखा है, इसके फिगर्स क्या आ रहे हैं, ये ड्रामा तुर्की में कितना देखा गया, पाकिस्तान में किस नंबर्स के साथ ये आगे बढ़ रहा है?
हाँ पाकिस्तान में ये जो है तकरीबन 15 दिनों में जो है यहाँ पे 5 साल में उतनी जो है आवाम ने देखा है जितने के यहाँ पे 15 दिन में पाकिस्तान में देखा गया है, तकरीबन 10 लाख जो है इसके व्यूअर्स हैं, लेकिन ये तकरीबन दुनिया में इस वक्त तक 177 ममालिक में देखा जा चुका है और तकरीबन इसके 30 मिलियन के करीब व्यूअर्स हैं टोटल, मैं दुनिया की बात कर रहा हूँ, और पाकिस्तान में 10 लाख जो है तकरीबन ये पहले 4-5 दिनों तक जो है देखा जा चुका है, और मजीद जो है एक महीने के अंदर अंदर YouTube में इसका मेरा ख्याल जो है जो रिक्वेस्ट की गई है कि ये एक नया जो है रिकॉर्ड बनने के करीब करीब पहुंच चुका हुआ, क्योंकि इससे पहले कोई भी ड्रामा एक महीने में इतनी बार नहीं देखा गया जितना कि पाकिस्तान में देखा गया है।
जी असगर नदीम सैयद साहब, पाकिस्तान उसकी अपनी तारीख बहुत जानदार है, अगर ड्रामे की तरफ आए आप जैसे राइटर्स उसके अंदर मौजूद हैं, क्या सबब है कि कोई तुर्क ड्रामा तुर्की से ज्यादा पाकिस्तान में ज्यादा मकबूल हो, तो इससे क्या मतलब लिया जाए, ये सल्तनत उस्मानिया के साथ रोमांस है, ये हीरोइज्म है, या एक पाकिस्तानियों के हिस्से जमालियात है, क्या कुछ कार फरमा हो सकता है?
इसमें दो तीन बातें हैं। पहली बात यह है कि पाकिस्तान की ड्रामा इंडस्ट्री में जो जवाल आ चुका था जिसमें के सिर्फ एक मजलूम लड़की पूरे चैनल्स के ऊपर रो रही होती है, तो एक तो उसका रद्द अमल है मेरा ख्याल है, ठीक है, कि आपको देखने को कोई वेरिएशन और डाइवर्सिटी नहीं मिल रही, पहली बात तो ये है, और मैं वसूख से ये कह रहा हूं कि लोग उकताए हुए थे, तो और उसमें मेल व्यूअरशिप खास तौर पर جو ان کو جب ایک چیز ملی, اور ویسے بھی یہ جو سیریل ہے میل ڈومینیٹنگ سیریل ہے, اس میں تو کوئی بحث نہیں ہے کیونکہ اس کا پورا سٹرکچر جو ہے وہ میل ڈومینیٹنگ ہے, ہیروئزم ہے, ٹھیک ہے. اور یہ میں کوئی برائی میں نہیں کہہ رہا, میں آپ کو اس کی ایک خوبی کے طور پر بیان کر رہا ہوں. تو اس کی بنیاد پر جو میل ویورشپ تھی اس نے فوراً اپنے آپ کو ڈیورٹ کیا کیونکہ وہ پیاسی تھی, کیونکہ اس کو کچھ مل نہیں رہا تھا. ایک تو ہے یہ وجہ. اچھا دوسری وجہ یہ ہے کہ اس میں یہ نہیں ہے کہ اس سے کسی ایجنڈے کو یا مسلم امہ کے کاؤز کو شاید یہ لوگ کوئی پروموٹ کر رہے ہو, ایسا نہیں ہے. بات یوں ہے کہ آپ کو ایک اچھا ہیرو مل رہا ہے, ٹھیک ہے, میل ڈومینیٹ ہیرو مل رہا ہے, اور اس کے ساتھ ساتھ آپ کو سٹوری سٹرکچر مل رہا ہے, اور سٹوری سٹرکچر کے اندر خواتین کے کردار ہیں, فیملی ویلیوز ہیں, اور اس کے اندر ایک جرنی ہے, ایک نیریٹو ہے جو بہت اعلیٰ درجے کا نیریٹو ہے. تو دیکھیں کوئی بھی ڈرامہ ہٹ ہونے کے جو بنیادی پرنسپلز ہیں وہ وہی ہیں جو چاہے کوئی امریکن سیریل ہو چاہے وہ کوئی برٹش سیریل ہو, ہوتا وہی ہے کہ اس کا نیریٹو کیا ہے, جرنی کیا ہے. اب باقی آ جاتے ہیں میسیجز. اب بات یہ ہے کہ ہمارے ہاں آپ کو بھی پتا ہے پاکستان کے اندر کہ مولانا حضرات ہیں, مولانا حضرات کی پریچنگ ہے, اور ان کا اپنا ایک طریقہ کار ہے, اور ان کا ایک اپنا سسٹم ہے. اب اس کے اندر جب اس طرح کا کوئی سیریل آتا ہے تو وہ میں سمجھتا ہوں کہ ڈائیورسٹی پیدا کرتا ہے, اور وہ اپنے ویورز کو اور چیزیں بھی دکھاتا ہے, مثلا بریوری, مثلا اپنے وعدے کا پاس, یعنی اپنے وعدے کو پورا کرنا, اور اس کے ساتھ ساتھ اپنے قبیلے کی حفاظت کرنا. دیکھیں یہ سارے وہ نارمز ہیں جو بیسیکلی اسلام نے ہمیں دیے ہیں کہ آپ کو جنگ کرنی ہے یا آپ کو کسی پہ ہاتھ اٹھانا ہے تو 100 دفعہ آپ کو سوچنا پڑتا ہے, آپ کو ان قواعد کی پابندی کرنی پڑتی ہے, ایسے آپ تلوار نہیں اٹھا سکتے. تو جب یہ میسیجز آئیں گے تو نیچرلی ایک ہارمنی کا پہلو آئے گا, اور اس پوائنٹ آف ویو سے اس سیریل کے اندر اگر میں اس کو نیوانسز کو دیکھوں تو بہت ساری چیزیں ایسی ہیں جو لوگوں کو فوری طور پر اٹریکٹ کرتی ہیں.
اور سوال آخری ہے اپنے دونوں پینلسٹ سے, ڈاکٹر فرقان حمید سے بھی اور اصغر ندیم سید صاحب سے بھی. سید صاحب سب سے پہلے آپ اس کو جواب دیجئے گا. آپ نے اپنی گفتگو میں کہا کہ ظاہر ہے کہ ہیروئزم ہے ہم پاکستان کے اندر, ہم جو تاریخی ناولز پڑھتے ہیں وہ زیادہ تر عرب اور ترک معاشرے سے, حتیٰ کہ افغان معاشرے سے وہ پاکستان اور ہندوستان کی دھرتی پہ آئے ہیں, اور وہ آج بھی ہیروز ہیں. سو کیا اس طرح کے ڈراموں کا فوری طور پہ مقبول ہو جانا اس بات کو بھی ظاہر کرتا ہے کہ یہ خطہ, یہ دھرتی اپنے ہیروز سے ترسی ہوئی ہے, وہاں ہیروز پیدا نہیں ہوئے یا نہیں ہو رہے؟
دیکھیے بات یہ ہے کہ بالکل آپ کی بات صحیح ہے, اس میں یہ ہے کہ ہمارے جتنے ہیروز ہیں سارے افغان ہیروز ہیں, محمود غزنوی, غوری, عبدالی, درانیز, یہ سارے افغان ہیروز ہیں. میرا اس پہ ایک افسانہ بھی ہے کہ مجھے میرا ہیرو دو. خیر اس کو چھوڑے, بات یہ ہے کہ چاہے مغل ہوں چاہے کوئی ہوں, ظاہر ہے کہ وہ دھرتی کے ہیروز اس طرح سے بنتے نہیں ہیں. لیکن یہ ایک الگ بحث ہے, اس میں پھر کسی وقت بات ہوگی. ایک تو ترسے ہوئے والی بات آپ کی بالکل درست ہے, اور دوسری بات یہ ہے کہ ہم ہیرو کی تلاش میں ہیں, اور وہ تلاش ہمیں بھٹکتے ہوئے کہیں بھی لے جاتی, اور اس میں رکیے گا, نسیم اعجازی جیسا بندہ یہاں رول کرتا ہے کافی دیر تک, جو کہ انتہائی گھٹیا جذباتیت کے ساتھ تھا. تو اور ہمارا وہ کبھی بھی ہسٹورک ناولسٹ نہیں تھا, لیکن آپ کو بتائیے کہ وہ کتنا بیسٹ سیلر تھا. تو یہ جذباتیت یہاں رہی ہے.
صحیح. ڈاکٹر فرقان حمید صاحب, جذباتیت, رومانس, اور کیا ہیرو کو ہیرو کی تلاش میں ہے معاشرہ, پاکستان کا معاشرہ, جس وجہ سے یہ ڈرامے زیادہ مقبول ہیں؟
ایکچولی دیکھا جائے پاکستان جو ہے یہ مغلیہ سلطنت جو تھی یا محمود غزنوی تھی یہ سب لوگ ترکی تھے, اسی ترکوں سے ہمارے ہاں جو عربوں سے ہے میرا خیال ہے پاکستانیوں کا کسی طریقے سے بھی کبھی تعلق عربوں سے نہیں رہا, کیونکہ پاکستان کی ثقافت اور عرب ثقافت میں زمین آسمان کا فرق ہے, لیکن ترک ثقافت کو دیکھتے ہیں تو چونکہ ہم لوگ اس میں مغلیہ سلطنت ہے آگے جو سلسلہ چل رہا آ رہا ہے یہ سب کچھ ترکوں ہی سے ہم نے لیا ہوا ہے, اس لیے ترکوں سے ہماری زیادہ محبت ہے, جذباتیت بھی اسی وجہ سے زیادہ ہے کیونکہ ترکوں کو اپنے دلوں کے بہت قریب سمجھتے ہیں اور ہر لحاظ سے ہم اسی وجہ سے شاید ہماری محبت جو ہے وہ زیادہ ہے باقی کسی اسلامی ممالک سے, اور یہی وجہ ہے کہ جب ہم ان کی بات کرتے ہیں تو ہم یہ ایز اے افغانی کے طور پر یا اس کے غیر اس کے طور پر نہیں کرتے, ہم جو ہے ایز اے ترک کے طور پر اپنے آپ کو ایک ترک سمجھتے ہوئے اپنے اندر محسوس کرتے ہوئے اپنے جذبات کا اظہار کرتے ہوئے انہیں جو ہے اپنا ہیرو بھی اسی لیے سمجھتے ہیں کہ وہ خود ہمارے میں سے ہیں وہ ہم ان میں سے ہیں. جی
بہت شکریہ ڈاکٹر فرقان حمید صاحب, آپ نے ہمیں جوائن کیا, اصغر ندیم سید صاحب آپ کے بھی ہم ممنون ہیں, آپ نے ہمارے لیے وقت نکالا, بہت اچھا لگا آپ سے بات کر کے اس موضوع پہ اور اس میں.
تھینک یو جی.
اور سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے, اسد حسن کو اجازت دیجیے.